حضرت داؤد علیہ السلام اور سلیمان علیہ السلام بنی اسرائیل کے وہ پیغمبر تھے کہ جن کو نبوت کے ساتھ ساتھ بادشاہت بھی دی گئی. حضرت داؤد علیہ السلام جو تھے یہ بنی اسرائیل کے لیے ایک عروج کی علامت بھی بنے. آج بھی بنی اسرائیل ان کے دور کے جو حالات تھے اس پہ فخر کرتے ہیں اور اس کو اپنی تاریخ کا حصہ سمجھتے ہیں, اور اسی طرح سے اللہ تعالیٰ نے ان کو بالکل اٹھایا, لیکن تھوڑا عرصہ جب گزرا تو دوبارہ پھر ان کے اندر انتشار آیا تو اللہ تعالیٰ نے ان لوگوں کی ساری عزت ختم کر دی. یہاں آپ غور کیجئے گا کہ حضرت داؤد علیہ السلام اور سلیمان کے تذکرے کے اندر صرف علم کی بات ہوئی. وَلَقَدْ آتَيْنَا دَاوُودَ وَسُلَيْمَانَ عِلْمًا, اور ہم نے داؤد اور سلیمان کو علم عطا کیا. الگ سے بادشاہت یا سلطنت کا کوئی تذکرہ نہیں ہے, حالانکہ علم سے یہاں مراد دنیاوی علم ہی ہو سکتا ہے, لیکن علم کی اہمیت بہرحال ہے. ہم یہ کہہ سکتے ہیں کہ جس طرح دین کا علم اہم ہوتا ہے, اسی طرح دنیا کا علم بھی اہم ہوتا ہے. یہ انسان کو حساس بنا دیتا ہے, اور اس کے بعد بہت زیادہ امید رکھی جاتی ہے کہ وہ انسان پھر دین کا علم کو بھی سیکھے گا. پھر ان کے اس علم کے اور ساتھ ہی ساتھ علم کے حامل ہونے کی دلیل ملتی ہے اگلے جملے سے, وَقَالَ الْحَمْدُ لِلَّهِ الَّذِي فَضَّلَنَا عَلَىٰ كَثِيرٍ مِّنْ عِبَادِهِ الْمُؤْمِنِينَ, کہ سب تعریفیں اللہ کی ہیں جس نے ہمیں فضیلت دی اپنے بہت سارے مومن بندوں پر. یہاں آپ دیکھیے کہ ایک اور انداز دنیا کے بادشاہوں کے برعکس. عموماً دنیا میں جب کسی کو کوئی نعمت ملتی ہے تو وہ خود کو سپر پاور یا اس کا بڑا سمجھنا چاہتا ہے, یا کوئی اپنے آپ کو بادشاہ یا کوئی شہنشاہ کا لقب دلواتا ہے. حضرت داؤد اور سلیمان دونوں کے اس جملے میں بہت ہی زیادہ عاجزی دکھتی ہے کہ ساری تعریفیں اللہ کی, الحمدللہ کس بات پہ؟ علم کی نعمت پہ. ہم علم کی نعمت پہ شکر ادا کرتے ہیں؟ اپنے آپ سے پوچھیں کہ ہمیں جب علم ملتا ہے تو کیا ہم اللہ کا شکر ادا کرتے ہیں؟ کیونکہ جب ایک انسان کوئی نعمت کو نعمت سمجھتا ہے تو دل سے اس کا شکر ادا کرتا ہے, پھر اس کی قدر کرتا ہے اور ہر نعمت سے بڑھ کر اس کو رکھتا ہے. پھر آپ دیکھیے کہ فضلنا علی کثیر من عبادہ المؤمنین کہا. بہت باریک اور بڑا خوبصورت نقطہ ادھر کہ انہوں نے یہ نہیں کہا کہ اللہ تو نے ہمیں فضیلت دی اپنے سارے بندوں پر. اپنا تقابل اگر کر رہے ہیں تو ایمان والوں سے کرتے ہیں. بعض دفعہ کچھ لوگ جو ہوتے ہیں وہ ایمان والوں کی بجائے غیر مسلموں سے اپنا تقابل کرنے لگتے ہیں, لہذا شکر کے جذبات دل میں پیدا ہونے کی بجائے دل میں اور غصہ اور تکلیف ہوتی ہے. آج کے دور میں مسلمانوں کو دیکھیے, بعض دفعہ مسلمان اپنا تقابل جب غیر مسلم ملکوں سے اور افراد غیر مسلم افراد سے تقابل کرنے لگتے ہیں تو اس سے بھی دل کے اندر ناشکری کے کچھ جذبات پیدا ہوتے ہیں. پھر آپ دیکھیے کہ ایک اور چیز یہاں دیکھیے گا کہ فضلنا علی کثیر من عبادہ المؤمنین میں آپ نے فضیلت دی ہمیں اپنے بہت سارے بندوں پر. یہ آیت اس بات کی دلیل ہے کہ دونوں علوم ساتھ لے کر چلنے ہوں گے. جب تک مسلمان دونوں علوم ساتھ نہیں لے کر جائیں گے فضیلت نہیں ملے گی. ہم اس پہ بات کرتے ہی رہتے ہیں گاہے بگاہے, لیکن حقیقت یہ ہے کہ اگر غور سے دیکھا جائے بالکل جذباتیت کو ایک طرف کر کے ٹرو فگرز کو سامنے رکھا جائے, فیکٹس کی بیس پہ بات کریں, تو آج کے دور میں کیوں اسلام اور مسلمان اتنے نیچے جاتے ہوئے دکھتے ہیں؟ اتنی مسجدیں, اتنے خطبے, اتنے سکولز, اتنا کچھ, اتنا حج, عمرہ, کتابیں, سیریز, کیسٹ, پھر بھی کیوں مسلمان آج زوال پذیر ہیں؟ اس کی وجہ کیا ہے کہ ہمارے اندر یہ سوچ پیدا ہو گئی ہے کہ دین اور دنیا دو الگ چیزیں ہیں. جو دین پڑھے گا اس کا دنیا سے کوئی تعلق نہیں, اور جو دنیا لے لے اس کو دین کی ضرورت نہیں. ہر بندہ اپنے آپ کو ایک الگ فیلڈ کا ماہر سمجھنا چاہتا ہے. نتیجہ کیا ہوتا ہے کہ ہم دنیا کی دوڑ سے پیچھے رہ گئے. جب مسلمان دوبارہ اس سوچ پہ آئیں گے کہ ہمیں اس دنیا کو سائنس دینی ہے, ریسرچ ورک کرنا ہے, جتنا مسلمان اس پہ کوشش کریں گے اتنا آپ دیکھیں گے کہ اسلام کا غلبہ ہوگا. مثلا ہم دیکھیں کہ اس وقت ہم علم کا کام کر رہے ہیں نا, اگر ہم چاہتے ہیں نا کہ یہ علم بھی لوگوں میں پھیلے تو ہمیں ساتھ ساتھ کمیونٹی ورک بھی کرنا پڑے گا. ہمیں انسانوں کی بہبود کا کام کرنا پڑے گا, بھوکوں کو کھلانا, ہمیں اس کے ساتھ لوگوں کی سڑکیں صحیح کروانا, یعنی جو کام ہم کر سکیں وہ کریں گے. اس کے نتیجے میں ان شاء اللہ تعالیٰ بہت زیادہ خیر آئے گی. اور جب ہر فیلڈ کے لوگ نکلیں, کچھ ڈاکٹرز میں سے نکلیں, کچھ انجینئرز میں سے نکلیں, کوئی ینگس میں نکلیں, کچھ ہاؤس وائفس میں سے نکلیں, جب یہ سارے نکلیں گے پھر قرآن پڑھیں گے, واپس جائیں گے اپنے شعبوں میں پھیلائیں گے, تو آپ دیکھیں گے کہ پھر چینج آئے گی. اور الحمدللہ اس کا آغاز پچھلی صدی کے آخر سے ہو چکا. अब चारों तरफ हमें इस किस्म की दिखती है ग्लोब पे तहरीकें कि जिसमें इल्म के ज़रिए से तब्दीली लाने की ज़रूरत है। वरना आप याद रखिए कि ये मत सोचिए कि हमारे पास कुछ नहीं है, बहुत कुछ है, हमारे पास भी बहुत बड़े हीरे हैं, सिर्फ वो जौहरी चाहिए या वो हाथ चाहिए जो हीरों को तराश सके। मुसलमानों के टैलेंट को उभारने की ज़रूरत है, नौजवान नस्लों में बहुत कुछ है, सिर्फ उनको एक मिशन दे दें, उनको दीन का शौक़ दें, वो भी बहुत है। मैं देखती हूँ कि दीन का शौक़ भी बहुत है, सिर्फ़ एक अच्छे रहनुमा की ज़रूरत है। ओवरऑल अगर हम देखें ना, तो इस वक्त उम्मत मुस्लिमा को एक अच्छा लीडर चाहिए। लीडर के बग़ैर बहुत स्किलफुल लोग भी ज़िंदगियाँ ज़ाया करके चले जाते हैं, उनको पता ही नहीं चलता। लेकिन जब एक अच्छा लीडर सामने आता है तो उसके साथ मिलके कितने लोग हीरे बन जाते हैं। अल्लाह के नबी इसकी बेहतरीन मिसाल हैं कि आपके सहाबे कराम आपकी तरबियत में रहने के बाद किस तरीके से ख़ुद को पहचान चुके। आप देखिए कि अल्लाह ताला ना किसी अरबी को देखता है ना अजमी को देखता है। आज भी जो बड़े बड़े आयमा कराम हैं ना, इमाम बुखारी रहमहुल्ला, इमाम मुस्लिम, इमाम तिरमिज़ी, ये गैर अरब लोग थे, अरबी नहीं आती थी। क्यों आगे बढ़े, अरबों को पीछे क्यों डाल दिया? क्योंकि इल्म हासिल किया। कभी ये कॉम्प्लेक्स ना रखे कि हम अरबी नहीं, हम फलां हैं, हमें ये नहीं आता, हम दुनिया के पढ़े लिखे नहीं। जिस बंदे के अंदर इखलास होगा, नेक नियति होगी और कुछ करने का शौक होगा, अल्लाह उससे काम करवाएगा। इमाम बुखारी अपनी किताब के अंदर सबसे पहले ये हदीस क्यों लाते हैं कि इन्नमल आमालु बिन्नियात, कि आमाल का दारोमदार नियतों पर है। क्यों? कि ये बातें इंसान की कोशिशों में तड़प भी पैदा करती हैं, बरकत भी होती है। वरना याद रखिए कि अगर हम जो मर्ज़ी कहते जाएं, आने वाला वक्त हमें रोंद के रख देगा। अल्लामा इकबाल ने भी कहा था ना कि ज़रा नम हो तो ये मट्टी बहुत ज़रख़ेज़ है, सिर्फ नमी दिलाने की देर है, और बारिश वही इलाही की जो होती है वही दिलों को नरम करती है। कई लोग ऐसे हैं कि जो वाकई अपनी मजबूरियों में फंसे हुए हैं, अटके हुए हैं, अगर हम उन तक इस दीन को आम कर सकें, उन तक इस्लाम का सच्चा पैगाम दे दें, फिर फ़ायदा होगा। आज के दौर में आप देखिए ये फद्दलना वाली कैफियत कहाँ दिखती है। कोई काम कर लो, फलां किताब के अंदर नाम आ जाएगा, वर्ड रैकेट कायम हो जाएगा। ये सारे वर्ड कप के सिलसिले में जो लोग भाग रहे होते हैं, भला क्यों? शौक है खेलने का? नहीं, पूरा साल हमारा नाम रहेगा कि इस साल वर्ल्ड कप हमने जीता। पूरी इंसानियत को आप दांव पे लगा दें, कामों को इधर उधर कर दें, सिर्फ इस शौक में ना कि हमें फजीलत मिले। तो जो फजीलत लेना चाहता है वो दीन में फजीलत ढूंढे। अगर आज हम दुनिया में वाकई बड़े बनना चाहते हैं ना, तो इस दीन में बहुत अपॉर्चुनिटीज़ हैं। बस दफ़ा हम दीन को छोड़ना इसलिए भी लाजमी समझते हैं कि अब हमारी मज़ीद तरक्की के रास्ते में ये रुकावट है, अब हमें मज़ीद डिग्रीज लेनी है, मज़ीद ज़ुबानें सीखनी है। हालांकि फद्दलना अला कसीर मिन इबादिल मोमिनीन, ईमान वालों में भी फजीलते हैं। इमाम बुखारी की डिग्री कौन सी थी? अबू हुरैरा किस यूनिवर्सिटी के पढ़े थे? कुछ भी नहीं। उनको अल्लाह ताला ने क्यों चुना? क्योंकि उन्होंने अपनी इस सलाहियत को पहचान लिया, फिर उसने सब कुछ लगा दिया। वारिस सुलेमान दाऊदा, और जानशीन बने सुलेमान दाऊद के। सुलेमान का लफ्ज़ जो है ये हमारे यहाँ अरबी में तो सुलेमान है, लेकिन असल में ये इब्रानी लफ्ज़ सोलोमन से निकला है। इसका मानी क्या होता है? सलीम, जैसे उर्दू में या अरबी में सलीम शख्स है ना, इसी तरह इब्रानी या हिब्रू ज़ुबान में सोलोमन नाम जो होता है वो सलीम का है। ये हज़रत दाऊद अलैहिस्सलाम के सबसे छोटे बेटे थे। 965 965 कबल मसीह में ये हज़रत दाऊद के जानशीन बने और तकरीबन 40 साल तक ये बादशाहत पे रहे। और हज़रत ईसा अलैहिस्सलाम से पीछे का जो दौर था उसमें इनकी मिसालें जो बहुत बड़ी थी, अल्लाह ताला ने इनको बहुत कुछ दिया। इनकी सल्तनत जो थी, आज के दौर का जो फ़लस्तीन है, उर्दन और शाम का कुछ हिस्सा उस वक़्त उसमें शामिल था, और आज भी बनी इसराइल इनको किंग सोलोमन कहते हैं। ये एक तकलीफ़देह बात है कि कुरान ने जहाँ भी बात की हज़रत सुलेमान की या विरासत इनको मिली दाऊद की, तो वो इल्मी विरासत या नबवी विरासत थी, लेकिन बनी इसराइल जैसी कौमें जब वो असल पैगाम से दूर होती हैं ना, तो उन्होंने इनकी नबी होने की हैसियत को पीछे डाल दिया। और इस वक्त भी वो इस बात पे फ़ख्र करते हैं कि ये किंग थे, सोलोमन थे, या बहुत हुआ तो जादू के ज़ोर से इस किस्म की बातें करते थे। अल्लाह सुबहान तआला फरमाते हैं कि वक़ाला, और फरमाया किन्होंने? फरमाया सुलेमान ने फरमाया। अब यहाँ से इनकी कहानी शुरू हो रही है, और असल में अल्लाह सुबहान तआला यहाँ से हमें پیچھے فرعون کی کہانی کے ساتھ تقابل کر کے دکھاتے ہیں کہ دیکھو فرعون کو مصر کی حکمرانی ملی، چھوٹا سا مصر ہے، کوئی بہت بڑا نہیں ہے، لیکن خدائی کا دعوے دار ہو گیا، غریب لوگوں پر ظلم و ستم کر دیا، شاہی خزانے کو اپنی ذاتی ملکیت سمجھ لیا۔ اب اس کے مقابلے میں کیسی ہستی کا ذکر ہے جس کی سلطنت کی وسعت، جس کی دولت کی کثرت کئی گنا زیادہ تھی فرعون کی دولت سے، اور اس کے جاہو جلال کا عالم کیا تھا کہ وہ تو انسانوں پہ حکومت کرتا تھا، جبکہ سلیمان علیہ السلام کے سامنے تو جن اور انسان دونوں سر جھکائے کھڑے رہتے تھے، ہوائیں ان کے تابع فرمان تھیں۔ اس کے باوجود نہ وہ خدا فراموش ہوئے، نہ ظالم بنے، نہ جابر بنے، نہ عیاش ہوئے، اور نہ بدکاریاں کی۔ ہر لمحہ ان کا اپنے رب کی یاد میں بسر ہوتا تھا، ہر وقت شکر کرتے تھے۔ تو یہ طرز عمل کا فرق کس وجہ سے ہے؟ علمن، علم کی وجہ سے۔ وہ علم جو اللہ نے داؤد اور سلیمان کو دیا، فرعون اس سے محروم تھا۔ اللہ کی معرفت کا علم نہیں تھا، اللہ کی صفات کا علم نہیں تھا، دنیا کی ناپائیداری کا یقین نہیں تھا، قیامت کے دن پر اس کا ایمان نہیں تھا۔ لہٰذا ایسے شخص کو اتنی تھوڑی سی حکومت بھی راست نہ آئی، جبکہ اس کے بدلے میں حضرت سلیمان کو اللہ تعالیٰ نے جو باقی نعمتیں دی تھی، اس میں ایک نعمت کیا تھی کہ یہ جانوروں کی بولیاں پہچان لیتے تھے۔ اسی نعمت کی طرف اشارہ کیا جا رہا ہے، یا ایہا الناس، اے لوگو۔ کس کو کہہ رہے ہیں؟ اپنے ارد گرد کے لوگوں کو کہہ رہے ہیں۔ علمنا منطق الطیر، سکھائی گئی ہم کو بولی پرندوں کی۔ علمنا کا لفظ یہاں جمع میں آیا ہے، حالانکہ یہ خوبی صرف سلیمان کو ملی تھی، کیونکہ آپ دیکھیں گے پیچھے وہ قالا کا لفظ ہے۔ اگر قالا ہوتا نا، جیسے اوپر ہے، وہ دونوں نے کہا تھا، تو یہاں صرف قالا ہے جو واحد ہے۔ تو یہاں علمنا جمع کیوں آیا؟ تو اس سے مراد بادشاہی ادب اداب ہوتے ہیں، جب انسان جس لیول پہ ہوتا ہے اس کو اپنے بارے میں ویسی ہی بات کرنی چاہیے۔ تو لہٰذا یہاں جمع کا نہیں بلکہ تشریف یا عزت کا نام ہے۔ منطق کا لفظ نون تو قاسن نتق، آگے ہم پڑھیں گے وما ينطق عن الهوى، اللہ کے نبی کے بارے میں آتا ہے کہ نہیں یہ بولتے مگر اللہ تعالیٰ کے حکم سے، تو وہی لفظ ادھر ہے، منطق بولی کو کہتے ہیں، اور الطیر پرندے۔ و اوتین من کل شیئن، اور ہمیں عطا کی گئیں ساری کی چیزیں۔ وہ ساری چیزیں کون سی تھیں؟ اس کے بارے میں حضرت ابن عباس فرماتے ہیں کہ ہر وہ چیز جس کی دنیا اور آخرت میں ضرورت تھی، وہ آپ کو بکثرت دی گئیں۔ اور یہ سب کیا ہے؟ ان ھذا لہو الفضل المبین، بے شک یہ تو بڑی نمایاں بزرگی ہے جو اللہ نے ہمیں عطا کی۔ یعنی اتنا کچھ پا کر بھی اپنے آپ کو وہ کوئی بہت سرکش نہیں بولتے، کوئی بڑا نہیں بولتے، بلکہ اپنے آپ کو اللہ تعالیٰ کی رحمتوں میں سمجھتے ہیں، اور اللہ تعالیٰ کے آگے اپنے آپ کو بہت چھوٹا بناتے ہیں۔ بائبل میں اس بات کا کوئی تذکرہ نہیں ہے کہ حضرت سلیمان علیہ السلام پرندوں اور جانوروں کی بولیاں بولتے تھے۔ کیوں؟ اس لیے کہ آج کے دور میں بھی کچھ لوگوں نے ان معجزات کا انکار کیا۔ ایک پورا گروہ ہے مسلمانوں کے اندر اس وقت بھی جو ہر قسم کے معجزے کا انکار کرتا ہے۔ آگے ابھی چونٹی کے بولنے کی بات آتی ہے تو وہ کہتے ہیں وہ انسان تھے اور وہ نمل نام کا کوئی شخص تھا، جیسے کلب قبیلہ تھا تو اسی طرح نمل قبیلہ بھی تھا۔ ان کو سمندروں کا پھٹنا بھی بڑا مشکل لگتا ہے کہ نہیں وہ سمندر نہیں پھٹے تھے، وہ ویسے ہی ستارہ پیش کر دیا گیا۔ تو یاد رکھیے کہ جب بہت زیادہ لوگ عقل کا استعمال کر لیتے ہیں تو اس کے نتیجے میں پھر اللہ تعالیٰ کی واضح چیزوں کو بھی وہ پیچھے ڈال دیتے ہیں۔ ہمارا ایمان ہے کہ اللہ تعالیٰ سب کچھ کر سکتا ہے۔ اب آگے سے ایک قصہ شروع ہو رہا ہے جس میں پرندوں کے بولیوں کی اور ان کے جو اللہ تعالیٰ کی طرف سے ان کو نعمتیں ملی تھی، ان دونوں کا تذکرہ آئے گا۔ فرمایا وَخُشِرَ لِسُلَيْمَانَ جُنُودُهُ مِنَ الْجِنِّ وَالْإِنسِ وَالطَّيْرِ، اور جمع کیے گئے سلیمان کے لیے جن اور انسان اور پرندوں کے لشکر۔ کس صورت میں؟ فَهُمْ يُوزَعُونَ، اور وہ پورے نظم و ضبط سے کنٹرول میں رکھے جاتے تھے۔ یہاں سے آپ دیکھیے کہ تین مختلف مخلوقات ان کے انڈر تھیں، انسان بھی تھے، جن بھی تھے، اور پرندے۔ اور جنود جندن کی جمع ہے۔ حضرت سلیمان علیہ السلام کی بادشاہت یہاں تک پھیلی ہوئی تھی، اور وہ سب کیسے تھے؟ یوزعون، یوزعون کا لفظ واو زا اور عین سے، وزا، اردو میں بھی ہم یہ بولتے ہیں۔ اس کا لفظی معنی ہوتا ہے روکنا اور منع کرنا۔ اس سے کیا مراد ہے؟ کہ ان کی فوجوں کی کثرت تھی لیکن بد نظمی، انتشار نام کی کوئی چیز وہاں نہیں تھی۔ فوج کا ہر حصہ، لشکر کا ہر دستہ، وہ سفر ہو یا حضر ہو، بالکل نظم و ضبط کے ساتھ رہتا تھا۔ رولز اینڈ ریگولیشنز کی پابندی تھی وہاں، وہ ہر ایک کی طرف دیکھا کرتے تھے۔ یہاں آپ دیکھیے کہ کتنی اہم بات اللہ تعالیٰ نے سب سے شروع میں ہی کر دی۔ یہ بھی کہا جا سکتا تھا نا کہ حضرت سلیمان کے بہت بڑے لشکر تھے، لیکن یہاں یہ جملہ بول کر امت مسلمہ کو ایک پیغام دیا گیا کہ جب تک امت مسلمہ آرگنائز نہیں ہوگی، ہر ایک کو اس کے مقام پہ نہیں رکھے گی، چیزیں اگر سلیقے سے رکھی ہوں تو وہ کام کی چیزیں ہوتی ہیں، اور اگر وہ ڈھیر بنا دی جائیں تو وہ سکریپ بن جاتا ہے، وہ بیکار چیزیں بنتی ہیں۔ یاد رکھیے، کوئی انسان انفرادی طور پہ اپنی ذاتی زندگی ہو یا اجتماعی کام کر رہا ہے، وہ کبھی بھی فائدہ مند نہیں ثابت ہو سکتا اگر وہ ڈس آرگنائز ہے۔ ہر وقت لاسٹ رہے گا، ہر وقت پریشان رہے گا، سٹریس میں رہے گا، اور کبھی کبھی مایوسی میں چلا جائے گا کہ مجھ سے تو کچھ ہوتا ہی نہیں ہے۔ وقت اس کے پاس کم ہوگا، پیسہ ہے تو پیسہ خرچ سارا پہلا شروع میں کر دیا، آخری مہینے میں پریشان پھرے گا۔ اسی طرح انسان کے بعد اگلا سٹیپ اگر آپ لے لیں تو کوئی انسٹیٹیوٹ، کوئی آرگنائزیشن، کوئی ادارہ، کوئی مسجد، کوئی دکان، کوئی سٹور، جب تک وہ آرگنائز نہیں ہوگا وہ نہیں پھلے گا۔ دھوم دھام بہت ہوگی لیکن پیچھے کچھ نہیں نکلے گا۔ کبھی بھی میں امریکہ میں، ایک اتفاق بہت ہی کم ہوا لیکن جب بھی کبھی ہوا، ڈالر سٹور میں جانے کا، آپ نے نام سنے ہوں گے، ہر چیز ایک ڈالر کی ہوتی ہے موسٹلی یا اسی سے کم و بیش، یقین کریں لاکھوں کے اعتبار سے وہاں مصنوعات ہوتی ہیں، یعنی ایک ورائٹی ہے تو اس کی 10 چیزیں، پھر تیسری، اور ہر چیز انہوں نے جمع کی ہوتی ہے، لیکن کیا مجال ہے کہ وہ ایک چیز جہاں کی وہاں ہو۔ کبھی میں جاتی تھی تو میں سوچتی تھی کہ اللہ اکبر، یہ انہوں نے سنبھالا ہوا ہے، ہم جیسے لوگ ہوں تو کہاں کی چیز کہاں جا کے ملے۔ آپ کاؤنٹر پہ جا کے پوچھیں ہمیں فلاں چیز چاہیے، مثال ہے کہ برتن صاف کرنے کی چیز چاہیے یا کچھ، ایک منٹ میں کہیں گے جائیں 5 نمبر کے آئل میں، فلاں ریک کے اندر تیسرے شیلف میں پڑا، اور وہی ہوتا تھا۔ یوز آؤن، یہ ہے وہ چیز جو دن میں 5 بار ہمیں نمازوں کی صفحے بنا کے سکھائی گئی۔ سیلف کریکٹر کے ساتھ بہت گہرا تعلق ہے اس کا۔ اگر واقعی ہم سیلف گرومنگ کرنا چاہتے ہیں نا، اور اب جیسے قرآن کا علم آ رہا ہے، ہماری ایک ذاتی زندگی تھی، اب ایک اجتماعی زندگی شروع ہو رہی ہے، کیونکہ قرآن پڑھنے کے بعد بندہ کٹ کٹا کے نہیں رہ سکتا، یہ تو مان جائے، وہ چین ہی نہیں پڑتا اس کو۔ ذاتی زندگی میں ہمارے بہت سارے عیب چھپے رہتے ہیں، کئی عورتیں ڈس آرگنائزڈ ہی ہوتی ہیں، ساری زندگی گزار کے چلی جاتی ہیں، پتہ ہی نہیں چلتا لوگوں کو۔ بعض پیسے کا صحیح استعمال نہیں کر پاتی، اکنامکس نہیں آتی، کر لیتی ہیں، کبھی مہنگی چیز لے لی، سستی لے لی، کوئی حرج نہیں، کوئی فرق نہیں پڑتا۔ اسی طرح بعض چیزیں لوگوں کو دکھ پڑتی ہیں، مثلا کسی عورت کا گھر بڑا آرگنائزڈ ہوتا ہے، کسی کا کام ہوتا ہے، لیکن یاد رکھیے کہ اجتماعی کاموں میں انسان کی دھجیاں کھلتی ہیں۔ میں کہتی ہوں کہ یہ کام بندہ کر کے خود کو ڈسکور کرتا ہے۔ وہ چیزیں جو ہمارے اندر سوئی ہوئی تھی نا صلاحیتیں، اللہ کے اس کام کی وجہ سے جاگیں، اور جاگیں گی انشاءاللہ، دیکھیے گا، آپ خود کو ڈسکور کریں گے۔ آپ میں سے ایک ایک بندہ ہیروں کی کان ہے، اس وقت آپ کے اندر جا رہا ہے، ڈپازٹ ہو رہا ہے سارا، جب نکلے گا آپ حیران ہو جائیں گے۔ اس وقت آپ کو بلائیں اور کہیں آئیں ادھر بات کریں یا کچھ کہیں یا اس کلاس کو آرگنائز کریں، تو آپ کے ہاتھ ٹھنڈے ہوں گے۔ ایک وقت آئے گا کہ آپ کو اس میں مزہ آئے گا، پھر آپ انتظار کریں گے کہ ہمیں کوئی کام دیا جائے۔ لیکن اس کے لیے جتنا ابھی سے اپنے آپ کو سیٹل ڈاؤن کرتے جائیں، اتنی اہم خوبی ہے یہ جس کا یہاں تذکرہ ہے کہ جس کا کوئی حساب نہیں۔ میں کہہ سکتی ہوں کہ ایک امت اور بھیڑ میں فرق جو ہے وہ یوز آؤں نہ کہ آپ باہر نکلیں یہاں سے اور آپ کو باہر ایک بہت بڑی بھیڑ دکھے، پتہ چل رہا ہے سب بھاگ رہے ہیں، ادھر ہے ادھر ہے، بعد میں کیا ہوگا پتہ چلے گا، جی یہ کوئی مسئلہ ہوا تھا تو لوگ ادھر جمع ہو گئے، ایسے ہی لگے گا نا۔ یہ کیا ہوتی ہے؟ بھیڑ ہوتی ہے، جسٹ لائک کراؤڈ۔ لیکن ایک وہ ہوتا ہے آپ باہر نکلیں، آپ کو لائنوں کی لائنیں دکھیں، پتہ چلے کہ وہ شاید گورنمنٹ کی طرف سے کوئی پریڈ ہو رہی ہے یا کچھ لوگ ہیں جو وہ اس کام پہ نکلے ہوئے ہیں۔ فرق ہوتا ہے نا۔ آپ صرف اپنی عملی زندگی میں دیکھیں، اپنی کوئی پرسنل چیزوں کو تصور میں لائیں، آپ کا کوئی ایک ڈرا جس میں آپ کے استعمال کی ضروری چیزیں ہیں، اگر اسی کے اندر چمچے بھی ہیں، اسی کے اندر آپ کی لپسٹکیں بھی ہیں، اسی میں آپ کے پین بھی پڑے ہوئے ہیں، اسی کے اندر آپ کے ربڑ بھی ہیں، تو آپ سوچ سکتے ہیں کہ وقت پہ آپ کو کیا ملے گا۔ ایسے لوگ اکثر پریشان رہتے ہیں۔ لہٰذا अगर आप अपने आप को चेक करना चाहती हैं कि क्या मैं हूँ ऑर्गेनाइज कि नहीं, तो चेक करें कि मेरी अक्सर ज़हनी हालत क्या होती है। अगर आपकी ज़हनी हालत हर वक्त मुतमईन पुरसकून है, आप थके हुए नहीं लगते, अल्हम्दुलिल्लाह आप ऑर्गेनाइज हैं। किसी ने ईमेल भेजा था कि दुनिया का सबसे अमीर शख्स था, मिलियनेरियन है कोई, तो उसकी ज़िंदगी के कुछ फिगर्स उन्होंने सामने रखे थे। अब आप सोचें कि एक शख्स है, बिलफर्ज, मैं सिर्फ याददाश्त से बता रही हूँ, कुछ भी हो कोई फ़र्क नहीं पड़ता, हो सकता है कि 70 बिजनेसेस हैं, 70 बिजनेस हैं, या आप लगा लें कि किसी शख्स की 70 ब्रांचेज हैं और उसके अंडर कई हज़ारों लोग काम कर रहे हैं। आप बताएं जहन में क्या आता है उस शख्स के बारे में? ना सोने का वक्त, ना खाने का वक्त, ना जागने का वक्त, अफरा तफरी, हाल दुआई, यही आता है ना जहन में। इधर गया, उधर गया, उधर उसके मसले, उधर गया उसकी मीटिंग है, सुबह काम, रात काम, मीटिंग मीटिंग। लेकिन जब मैंने उसकी ज़िंदगी की कहानी पढ़ी, अल्लाह अकबर, लग रहा था कि अल्लाह इसको ईमान दे दे तो ये सच्चा मोमिन है। इतना उसका पुरसकून ज़िंदगी का स्टाइल, सिर्फ साल में एक मीटिंग बुलाता है अपने पूरे स्टाफ की, सिर्फ एक। और इसी तरह से गार्डनिंग खुद करता है, पैदल चलता है, साइकिल पे जाता है, अपने पहनने के लिए वो बिल्कुल सादे कपड़े पहनता है जो उसको इस्त्री भी ना करने पड़े, और वो कहता है कि मैं बहुत इंजॉय कर रहा हूँ अपनी लाइफ, मैं लोगों की तरह अपने दिमाग में नहीं, मैं अपना दिमाग यूज़ करता हूँ, लोग मेरे लिए काम करते हैं। जो बंदा अपना दिमाग यूज़ करे, काम दूसरे करे ना, वो खुश रहता है, और जो बंदा अपनी सोच नहीं इस्तेमाल करता ना, वो हमेशा दूसरों के लिए काम करता है। तो बहरहाल इस पे तो जितनी लंबी बात कर लें, लेकिन हज़रत सुलेमान का लश्कर बहुत यूज़ाउन था। हर एक को पता था कि उसको कहाँ होना और क्या करना और किस तरह से करना। हत्ता इसा अतौ अला वादिन नम्ल, यहाँ तक कि जब वो गुजरे चूंटियों की वादी से, कालत नमलतुन, तो कहा एक चींटी ने, या अय्युहन नमलू, ए चींटियो। यहाँ देखिएगा आप, लफ्ज़ नमला आया ना तो साथ ही नमल है, तो इसके नीचे लिख लें कि नमलतुन वाहिद है और नमल उसकी जमा है। बाज़ दफ़ा जमा में लफ्ज़ थोड़े होते हैं असल से। नून मीम लाम चींटी को कहते हैं, एंट्स को, जो छोटी छोटी चींटियाँ होती हैं। एक चींटी ने बाकी चींटियों से कहा, ओ दुखुलू मसाकिनकुम, घुस जाओ अपनी बिलों में, कहीं ला यहतिमन्नकुम सुलेमान, कहीं कुचल के न रख दें तुमको सुलेमान, व जुनूदुहू, और उनके लश्कर, क्या जान के ऐसा करेंगे? नहीं, वहुम ला यशउरून, और इस तरह कि उनको पता ही ना चले। इतनी छोटी छोटी चुनटियाँ नीचे पड़ी हैं तो किसी को चलते हुए पता ही नहीं चल सकता, इनको पता ही ना चले कि तुम पर क्या गुजर चुकी है, लिहाजा तुम जल्दी से रास्ता बदल लो। अब ये बात हजरत सुलेमान सुन चुके, फ़तबस्सम दाहिकम मिन कौलिहा, तो सुलेमान हंसते हुए मुस्कुरा दिए इसकी इस बात से। वकाल रब्बी औज़ेनी अन अशकुरा नेमतक अल्लती अनमत अलैया व अला वालिदैया व नअमल सालिहन तुरदाहू व अदखिलनी बिरहमतिक फी इबादिक अस्सालिहीन। कहने लगे, मेरे मालिक, मुझे तौफीक दे ताकि मैं शुक्र अदा करूँ तेरी उस नेमत का जो तूने मुझ पर और मेरे वालदैन पर इनायत फरमाई, और मुझे तौफीक दे कि मैं नेक काम करूं जिसे तू पसंद करे। गौर कीजिएगा, ये नहीं कहा कि नेक अमल करूं, बल्कि साथ ही का वो भी करूं जो तुझे पसंद है, अमल सवाले वो जिसे अल्लाह पसंद करे, और शामिल कर ले मुझे अपनी रहमत के बायस अपने नेक बंदों में। यहाँ पे थोड़ी सी हम बात करेंगे, पीछे बात हुई कि हज़रत सुलेमान परिंदों की बोलियाँ समझते थे, तो यहाँ से पता चला, पहली बात तो ये है कि परिंदे और चौपाए जो, इनमें भी अक़ल और शऊर होता है, नंबर एक। दूसरी बात है कि जान इनको भी प्यारी है, क्योंकि जान जाने के डर से तो लोग बहुत ही ज़्यादा अपने आप को इनसिक्योर फील करते हैं ना। फिर इसी तरह एक और चीज़ पता चलती कि अपनी ज़ुबान में ये भी बोलती हैं। इमाम शाफ़ी रहमतुल्लाह कहते हैं कि कबूतर तमाम परिंदों में सबसे ज़्यादा अक्लमंद है। इब्ने अतिया कहते हैं कि चींटी ज़हीन और अक्लमंद जानवर है, इसकी कुव्वते शामा, शामा कहते हैं सूंघने की, कुव्वते शामा बड़ी तेज़ है, जो कोई दाना इसके कब्ज़े में आता है इसे दो टुकड़े कर देती है, ताकि आगे से उगे नहीं, और सर्दी के ज़माने में ये इसको अपनी ग़िज़ा के लिए इस्तेमाल करे। ये अल्लाह की कुदरत है, ये अल्लाह की मखलूक है छोटी सी। यहाँ चींटी की बात आ गई, हुदहुद की बात आएगी कि अल्लाह ताला ने ये छोटी छोटी फैक्ट्रियाँ जो हमारे इर्द गिर्द रखी हुई है ना, हम कभी इनके बारे में गौर ही नहीं करते कि अल्लाह ताला ने इनको कितना कुछ दिया है और क्या कुछ दिया है। चींटियों के बारे में बहुत ही दिलचस्प किस्म के हकायक हमें मिलते हैं। पहली बात यह कि 6,000 से ज़्यादा इनकी किस्में होती हैं। अमूमन शहद की मक्खी की तरह मिलजुल कर रहती हैं। 6 टांगे होती हैं, जिस्म के 3 हिस्से होते हैं और इनके सींग भी होते हैं, और चींटियाँ सींगों के ज़रिए से बातें करती हैं। जैसे वो मुंह जोड़ के कोई बातें करता है ना, तो ये सींग अपने जोड़ जोड़ के बातें कर रही होती हैं। और इनके जबड़े इतने मजबूत होते हैं कि अपने वज़न से कई गुना ज़्यादा वज़न उठा सकती हैं। हर चींटी अपना अलग घर बनाती है, ऑर्गेनाइज्ड किस्म की कॉलोनियाँ बनाती हैं। एक चींटी की उम्र औसत दर्जे में 7 से 15 साल तक होती है। अल्लाह अकबर, अगर मेरे और आपके पाँव के नीचे आके ना बेचारी मर जाए। हैं, फिर इस तरह आप देखिए कि इनका काम करने का स्टाइल भी देखिए कि इनकी भी एक क्वीन होती है, मलका चींटी, और कुछ शिकारी होती हैं जो हंटर्स होती हैं, जो जाके लोगों को काट के आती हैं। हर एक नहीं काटती, कुछ काटती हैं। इसी तरह तीसरी इनमें फॉर्म होती है मज़दूर, लेबर वर्क करने वालियाँ। और इसी तरह कुछ चींटियाँ किसान होती हैं, वो इनके लिए ज़मीन को खोद के उसके अंदर कुछ काम करती हैं। फिर इनकी एक और बात बहुत अच्छी है कि आपस में इनमें कम्युनिकेशन बहुत होती है। आप देखें कि ज़रा कहीं चीनी का एक दाना फेंकें, दूर से एक चींटी गिर जाएगी, फ़ौरन नहीं खाती। आपको पता क्या होता है, फ़ौरन जाके ये दूसरी चींटियों को बुला के लाती है। आधे घंटे के बाद देखेंगे तो वो लाइनें लगी होंगी, ये खुद बता के आती हैं। पीछे भी हमने सुना था ना कि नखल जो है शहद की मक्खी, वो भी दूसरों को पहले बुलाती है फिर अपने काम करती है। यानी इस तरीके से जाके अपने सींग बजा बजा के बताती हैं कि इधर आओ इधर आओ। जब आते हैं वो सब फिर मिल के खाती हैं, उनको ये डर नहीं होता कि हाय मेरा हिस्सा कोई और खा जाएगा। और बहुत ज़हीन होती है। एक जर्मन शख्स है, वो कहते हैं अगर मुझे इख्तियार मिले तो मैं चींटी बनकर रहूं, क्योंकि वो बहुत मुनज्जम और ऑर्गेनाइज्ड होती है। चींटी वक्त नहीं ज़ाया करती, हर वक्त मुसलसल हरकत में होती है। फिर चींटियाँ बेमकसद नहीं ज़िंदगी गुजारती, एक बहुत बड़े मकसद के साथ जीती हैं। फिर इसी तरह इनके अंदर तकसीम कार है, हर चींटी मुख्तलिफ काम करती है। ये नहीं कि एक चींटियाँ सारे काम करने लगे बाकी पड़ा हुआ है। हम इंसानों में क्या होता है, काम हुआ नहीं हुआ नहीं, नहीं हुआ नहीं हुआ नहीं, फिर देखा सारी वो काम कर रहे हैं, बाद में पता चला वो सब ने एक ही काम करने पे लगा दिया तो दूसरे काम रह गए। नहीं, एक और चीज़ जो हमें चींटियों के बिहेवियर से दिखती है वो क्या है कि हर चींटी अपनी जिम्मेदारी पूरी करती है और इज्तमाईयत के लिए मिलकर काम करती हैं। फूड स्टोर करने के लिए बास चींटियाँ सिर्फ पानी जमा करती हैं, फिर अपने पेट में अंगूर के बराबर बबल बना लेती हैं। यानी इनके पेट के अंदर एक बुलबुला सा बन जाता है और वहाँ इनका वो खुराक जमा रहता है। जब खुश्क सीज़न आता है तो सब फिर उस पानी को पीती हैं। फिर कुछ चींटियाँ जो हैं मिट्टी इकट्ठी करके टीले बनाती हैं। और आपने वो मशहूर वाक्य सुना होगा कि अमीर तैमूर जब हार के एक दीवार को टेक लगा के बैठा तो एक चींटी को 99 बार ऊपर से गिरते फिर ऊपर चढ़ते देखा कि ये हिम्मत नहीं हारती, तो फिर उठा और लड़ा और जाके जीत गया। तो हम तो थोड़ी सी बात में हार जाते हैं। अब हम तो सिर्फ चंद बातें जानकर अपने दिल में खुशी महसूस कर रहे हैं, तो आप सोचिए कि सुलेमान अलैहिस्सलाम के दिल पे क्या बीत रही होगी कि पुकार उठे, तड़प उठे कि रब्बे औज़ेनिया नश्कुर नेमतक अल्लती अनअमत अलैया। कुछ इसी किस्म की कैफियत उनकी भी हुई होगी ना। आप देखिए कि पीछे हमने लफ्ज़ जो देखा ना, यूज़ाउन, वाव ज़ा और ऐन उसका रूट था, और औज़ेनी वाव ज़ा ऐन सेम रूट है, देखने में बिल्कुल फ़र्क है। अगर सिर्फ इस लफ्ज़ के रूट को सामने रख के आप इसका तर्जमा देखें ना, इतना खूबसूरत तर्जमा है कि लफ्ज़ों में बयान ही नहीं हो सकता। कि अल्लाह मुझे रोक के रख, अल्लाह मुझे काबू में रख, कहीं ये नेमते पा के मैं आपे से बाहर ही ना हो जाऊँ, सर ही ना कश करने लगूँ, सर ही ना उठाने लगूँ, मुझे लगामे डाल ले, मुझे तौफीक दे कि तेरी नेमतों के साथ शुक्र करता रहूँ, कभी तुझसे दूर ना हूँ, ये नेमते मुझे तुझसे दूर ना कर दें। बिल्कुल लगामे पहनने वाली बात है कि अल्लाह बस तू मुझे ये नेमत जो दे रहा है ये मुझे महरूम ना करना। अमूमन देखिए तकब्बुर आने लगता है ना अनयूजल बातों को सुनकर। आज ज़रा किसी के बारे में आप कोई अनयूजल चीज़ पढ़ें सारे नेट पे उसको फैला देते हैं, उसी बंदे को हीरो बना देते हैं। मसलन किसी की बकरी के ऊपर लफ्ज़ अल्लाह लिखा हुआ है, लोग उसी शख्स को ही पता नहीं पूछने लग जाएंगे कि यही बहुत कोई कीमती होगा बड़ा होगा। लेकिन इनकी देखिए कि अल्लाह मुझे शुक्र की तौफीक दे कि मैं तेरी नेमतों पे शुक्र अदा करूं, तू मुझे इसकी तौफीक दे कि मैं इसको तेरे ही रास्ते में लगा सकूं। याद रखिए कि जो बंदा शुक्र करेगा हकीकत में अल्लाह ताला फिर उसको अमल सवाले की तौफीक भी देगा। वना अमल सवालेहन तरदा हो, वो अमल करूं जो तुझे पसंद है, वो ना अच्छे अमल करूं जो मुझे पसंद है या मेरे सोसाइटी को पसंद है या मेरे मुआशरे को पसंद है। वअदखिलनी बिरहमतिका फी इबादिका सालिहीन, और मुझे अपनी रहमत से अपने नेक बंदों में शामिल कर ले। क्यों? इसलिए कि अच्छी सोहबत ईमान के पौधे के लिए लाजिम है, वरना ईमान का पौधा सूखने लगता है। इमाम अबू हनीफा रहमहुल्लाह का एक कौल है, कहते हैं कि बुरी सोहबत से बचो। बड़ा खूबसूरत जुमला है वैसे, ये आप इसको अलग से भी कहीं लिख के रख सकते हैं। कहा बुरी सोहबत से बचो क्योंकि ये तुम्हें नेक लोगों से बदगुमान कर देती है। सच? मौलवी और फला, आप देखिए ज़रा किसी को फासिकीन के साथ उठने बैठने की आदत हो जाती है ना, तो उसको सबसे बुरे वो लोग लगते हैं जो कि नेक होते हैं या वो कोई दीन के साथ जुड़े हुए लोग होते हैं। और यहाँ एक और बड़ा खूबसूरत अंदाज़ है, वो क्या है कि अदखिलनी बिरहमती का, ये बिरहमती का पे भी थोड़ा सा गौर कर लेते हैं कि अल्लाह तेरी रहमत के साथ मैं जन्नत में दाखिल होऊंगा। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कोई शख्स अपने आमाल के भरोसे पर जन्नत में नहीं जाएगा। सहाबा कराम ने पूछा अल्लाह के नबी आप भी नहीं? तो आपने फरमाया नहीं, हाँ अगर मेरे रब की रहमत और उसके फजल ने मुझको घेर लिया। सुभान अल्लाह। हज़रत सुलेमान अलैहिस्सलाम भी इन्हीं कलमात के साथ जन्नत में दाखिले की दुआ कर रहे हैं कि अल्लाह तेरा फजल चाहिए फिर मुझे जन्नत मिलेगी। तो पता क्या चला कि अम्बिया कराम मुख्तलिफ अदवार के लोग तो थे ही, लेकिन उनके दिल की कैफियत बिल्कुल एक जैसी थी।